कति बाँधिनु पुराना सोचहरूमा, पुराना विचारहरूमा, कति ठोक्किनु मान्यताका खुड्किलाहरूमा, कति बन्नु ग्राहक डेट एक्सपायर्ड विचारको, कति बन्नु भ्यागुता त्यो सानो कुवाको, आफ्ना विचारहरूलाई गरेर सम्बन्ध विच्छेद, नयाँ दृष्टिकोणबाट संसारलाई हेरौँ। आई एम योर अनम्यारिड होस्ट सुदर्शन पौडेल, आउनुहोस् अनम्यारिड आइडियाज स्टार्ट गरौँ।
ओके, लेट्स टक अबाउट क्रिएटिभ एङ्जाइटी। खासमा एपिसोड मैले एक दिन अगाडि नै अपलोड गर्नेवाला थिएँ, तर रेकर्ड गर्न नै एङ्जाइटी भयो। हामीहरूलाई आफूले सृजना गर्ने व्यक्तिहरू जो छन् उनीहरूले चाहिँ आफ्नो सृजनालाई अनि आफ्नो सृजना उत्पादनको प्रक्रियालाई, त्यसबाट आउने प्रतिक्रियाहरू, प्रतिको आफ्नो प्रतिक्रिया भनौँ, त्यसलाई कसरी हेर्छौँ अनि हामीहरूले सृजना गर्दाखेरिको त्यो प्रक्रिया चाहिँ कस्तो हुन्छ, केले गर्दाखेरि राइटर्स ब्लक जस्तो अथवा चाहिँ लेखेर पनि अरूहरूतिर प्रकाशन नगराउने जस्तो किन हुन्छ, यस्तो यस्तो विषयमा चाहिँ आज कुरा गर्न मन लागिरहेछ। यो सोचलाई ट्रिगर गर्ने, यो सोचको बारेमा सोच्नलाई प्रेरित गर्ने एउटा प्रसङ्ग छ। केही दिन अगाडि केही साथीहरू बिचको चाहिँ संवादमा एकजना साथीले के भन्यो भने, मैले लेख्न चाहिँ लेख्छु तर लेखिसकेपछि चाहिँ अरूबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने त्यो डर चाहिँ सधैँ रहिरहन्छ, र त्यो डरको कारण नै म चाहिँ लेखहरू लेखेर पनि प्रकाशित गर्न चाहिँ दिन सकिरहेको हुँदिनँ, अथवा मलाई चाहिँ राम्रो गरेँ भने पनि पाठकहरूको अपेक्षाले चाहिँ म लेख्न सक्दिनँ जस्तो लाग्छ, नराम्रो गरेँ भने पनि त्यो नराम्रो भन्ने प्रतिक्रियाले मलाई लेख्न दिँदैन जस्तो लाग्छ भन्ने कुरा गरिरहेको थियो। त्यसै गरी अर्को एकजना साथीको कुरा चाहिँ के आएको थियो भने, लेखेर ल राम्रो गरेँ भन्ने चाहिँ रेस्पोन्स आइसकेपछि अथवा कुनै सृजना चाहिँ एप्रिसिएट भयो भने चाहिँ अर्को पटक केही सृजना गर्न बस्दाखेरि त्यो पाठक अथवा त्यो सृजनाको उपभोक्ता चाहिँ दिमागमा रहिरहने क्या, र जस्तो क्वालिटी कन्ट्रोलको केसमा चाहिँ यदि अरू कुनै यो प्रडक्ट हुन्थ्यो भने त्यो छुट्टै कुरा, तर सृजना त कमसेकम हामीहरू आफैले एउटा त्यसमा चाहिँ व्यक्तित्व झल्किन्छ जस्तो पनि लाग्छ, नभए पनि एउटा क्रिएटिभिटीको एउटा जुन एउटा प्याटर्न हुन्छ हरेक आर्टिस्टको त्यो चाहिँ झल्किन्छ जस्तो लाग्छ, अनि प्रतिक्रियाहरूले चाहिँ मेरो क्रिएटिभिटीलाई पनि केटर गर्छ अथवा मेरो दिमागमा चाहिँ त्यो पाठकको इमेज आउँछ भनेर त्यो साथीले भनेको थियो क्या। अनि हुन पनि हो यो चाहिँ, किनभने यसको सोस के भन्छ त्यसलाई साइकोलोजीमा एउटा एक्सपेरिमेन्टै गराएको थियो क्या, म त एक्सपेरिमेन्ट भन्छु है त, मलाई हरेक डिटेलहरू याद छैन तर इम्पोर्टेन्ट डिटेलहरू चाहिँ याद छ। एउटा प्रोफेसरलाई चाहिँ क्लासभरिको स्टुडेन्टले प्र्याङ्क गर्ने चाहिँ निजो गरे क्या, यो चाहिँ लामो समयसम्म चलेको प्र्याङ्क। कस्तो भने, त्यो प्रोफेसर चाहिँ त्यो क्लासको त्यो बोर्डको चाहिँ लेफ्ट राइट लाइक पुरै भाग चाहिँ कभर गरेर चाहिँ पढाउँथ्यो अरे कि, हिँड्दै हिँड्दै टक 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 यता पुग्यो, टक 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 यता पुग्यो, लगातार त्यो फ्लोरमा हिँड्दै पढाउने। अनि विद्यार्थीहरूले चाहिँ के निदो गर्यो भने, यो शिक्षक जब चाहिँ लेफ्ट साइडतिर हुन्छ त्यो समयमा हामी सबै ध्यान दिएर सुनौँ, र यो शिक्षक जब चाहिँ राइट साइडतिर पुग्छ हामी सब एकअर्कामा काने खुसी गर्न थालौँ, अथवा शिक्षकलाई यो अवगत गराउँ अप्रत्यक्ष तरिकाले कि हामीहरू उनले बोलेको कुरामा ध्यान दिइरहेको छैनौँ। अर्थात् टिचर लेफ्ट साइडमा बसेर बोलिरहेछ भने चाहिँ सबले सुनिरहेको जस्तो छ, राइट साइडमा गएर अथवा चाहिँ अर्को साइडमा बसेर बोलिरहेछ भने चाहिँ ध्यान दिए छैन। अनि थाहै नपाइकन त्यो सेमेस्टरको अन्त्यसम्ममा त्यो टिचरले हरेक पिरियड चाहिँ त्यो राइट साइडमा बसेर पढाएर सकेर लेफ्ट साइडमा जाँदा पनि नगइकन चाहिँ चक्काउन थाल्यो अरे क्लासहरू। भन्नुको मतलब प्रतिक्रियाहरूको आधारमा चाहिँ हामीहरू प्रभावित हुन्छौँ प्रतिक्रियाहरूले, अथवा चाहिँ अरूहरूकोबाट एक्सटर्नल फोर्सेसहरूले पनि हामीहरूलाई प्रभावित गर्ने सम्भावना रहन्छ, र त्यो सम्भावना रहिरहँदासम्ममा चाहिँ हामीहरू चाहे अवगत हौ चाहे अवगत नभौँ प्रभावित चाहिँ हुन्छौँ। अनि त्यो प्रभावमा चाहिँ एक्सटर्नल फोर्सेसहरूको कतिको प्रभाव हुन्छ, लाइक हाउ मच डज एक्सटर्नल फोर्सेस डाइरेक्टली एफेक्टेड, र कति चाहिँ हामीहरूले एक्सटर्नल फोर्सेसहरूलाई चाहिँ अफेक्ट पार्न दिन्छौँ भन्ने कुरा पनि आउँछ होला। एकदम धेरै यो बुझ्न गाह्रो भइरहेछ भने चाहिँ यो जम्बल वर्ड प्लेहरू एकदमै सिमिलर भएर हो, किनभने जस्तो रेस्पोन्सेसहरू आउने एउटा कुरा छ, तर रेस्पोन्सेसहरूलाई चाहिँ इनएक्ट गर्नु होइन, रेस्पोन्सेसहरूकै आधारमा चाहिँ आफूले रियाक्ट गर्नु भने त अर्को पनि कुरा हो नि त। सो हामीले चाहिँ एक्सटर्नल फोर्सेसलाई कतिको इफेक्ट पार्न दिन्छ भन्ने पनि कुरा हुन्छ होला। जस्तो अर्को एकजना अलि रिलेटिभली मोर पब्लिस दाईसँग कुरा भएको थियो क्या, अनि उहाँले भन्नुहुन्थ्यो सुरु सुरुमा चाहिँ म यो अरूले के प्रतिक्रिया दियो होला नि के सोच्यो होला नि भनेर धेरै कन्सियस हुन्थेँ, तर आजभोलि चाहिँ मलाई त्यति साह्रो त्यो वास्ता लाग्न छोड्यो। यो त एउटा लाइक यु नो इट्स अ पार्ट अफ अ प्रोसेस क्या, हुन्छ नि त त्यो त लेखेपछि आइहाल्ने कुरा नै भइहाल्यो, त्यो भनेर चाहिँ आउनु पनि आउँछ, लेख्यो भने आइहाल्छ, तर त्यसले नै आफूलाई चाहिँ बदल्नु हुँदैन भन्ने कुरा गर्नुभएको थियो, अनि विच आई टोटली एग्री विथ। त्यही भएर मतलब क्रिएटिभ एङ्जाइटीको केसमा चाहिँ प्रतिक्रियाहरूले प्रभाव पार्छन्, तर प्रतिक्रियाहरूमा नै निर्भर हुने हो भने अथवा प्रतिक्रियाहरूलाई नै महत्त्व दिने हो भने चाहिँ त्यो हुने सम्भावना हुन्छ जस्तो मलाई लाग्छ। अनि क्रिएटिभ एङ्जाइटीको केसमा चाहिँ हामीहरू जसो के कुराले ड्रिभन छौँ भन्ने कुराले पनि भर पार्छ होला, हामीहरू किन एङ्जियस हुन्छौँ भन्ने केसमा। हामीहरू अरूहरूले पढुन् अरूहरूले मतलब हरेक आर्टिस्टले केही क्रिएट गरेपछि मेरो आर्ट चाहिँ हेरियोस् पढियोस् सेलिब्रेटेड होस् भन्ने एउटा कतै न कतै आकाङ्क्षा त हुन्छ होला, तर हामीहरू प्रमिनेन्टली चाहिँ मुख्य रूपमा चाहिँ के को लागि गरिरहेको छौँ सृजना, अरू कसैले पढिदिएला मेरो आर्टिकल अथवा मेरो स्टोरी मेरो पोएम पत्रिकामा छापिएला, पत्रिकामा छापिएर मान्छेहरूले पढ्लान् म फेमस होला, त्यो पनि हुनसक्छ एउटा एकजनाको डिजायर। कसैलाई चाहिँ लेख्नु चाहिँ सबभन्दा सुरुमा चाहिँ अथवा चाहिँ सबभन्दा सुरुमा चाहिँ आर्टलाई क्रिएट गर्नु नै इम्पोर्टेन्ट कुरा हुन्छ होला, जुन चाहिँ प्यासन भन्न सकिन्छ। आर्ट क्रिएट गरेर चाहिँ रेस्पोन्स पाउने एउटा प्यासन हो कि आर्ट क्रिएट गर्नु आफैमा प्यासन हो भन्ने कुरा। अनि जो व्यक्ति आर्ट क्रिएट गरेर अरूबाट चाहिँ एक्सेप्टेन्सको लागि अथवा अरूको प्रतिक्रियाको लागि चाहिँ आर्ट क्रिएट गर्छ, सायद ऊ चाहिँ अलिक बढी एङ्सियस हुन्छ कि जस्तो मलाई लाग्छ, किनभने उसको आर्टिस्टिक उसमा नै क्रिएसनको प्रोसेसमा नै रेस्पोन्स पनि आइहाल्छ क्या। अनि जस्तो स्टेभेन किङको कुरा गर्न मन लागिरहेको थियो, अनि आज पनि मैले स्टेभेन किङको एउटा एक घन्टा लामो एउटा उस सुनिरहेको थिएँ किनभने लाइक आई फाउन्ड द्याट गाई सो फेसिनेटिङ के, किनभने यस्तो प्रोलिफिक मान्छे र यस्तो क्वालिटीमा पनि यस्तो कन्सिस्टेन्ट मान्छे चाहिँ बिरलै होला क्या। अनि उसले चाहिँ 70 लगभग अब त 80 नै हुन लाग्यो कि, 70 वर्ष 80 वर्षको उमेरसम्म पनि यति मजाले लेखिरहेछ है। अनि उसले चाहिँ पब्लिस हुनुभन्दा अगाडि पनि यही रेटमा लेख्थ्यो, पब्लिस भइसकेपछि पनि यही रेटमा लेखिरहेछ क्या। उसले त्यो दौरानमा बेस्ट सेलिङ अथरको त्यो उस तकमादेखि लिएर अमेरिकाको सरकारले दिने प्रेसिडेन्सियल मेडल अफ फ्रिडम आई गेस सरकारी राष्ट्रिय पदकहरूदेखि लिएर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चाहिँ उसको ख्यातिदेखि लिएर एउटा जीवित पपुलर फिक्सन राइटर लेखकले पाउन सक्ने सबै एक्लेमहरू लगभग लगभग पाइसकेको छ। अब लिटरेरी फिक्सन लेख्ने हो भने बुकर नोभेल पुलिचर नेसनल बुक अवार्डहरूतिर जाला, तर उसको जनर त्यो होइन नि त, तर पनि उसले पाइसकेका छ। उसले पाएका अवार्डहरू भनेका यो प्रक्रियामा आएका प्रोसेसमा आएका कुराहरू हुन्, तर आफैमा चाहिँ त्यो उसको राइटिङ भनेर चाहिँ छुट्टै छ जस्तो लाग्छ क्या। त्यही भएर चाहिँ स्टिभन किङ इज लाइक सो कुल के, लाइक के भन्नु त्यसलाई, स्टिभन किङ कसरी डिस्क्राइब गर्नु अरे स्टिभन किङलाई, म छुट्टै छ क्या त्यो उसको चाहिँ त्यो रेस्पोन्सेसहरू। जस्तो अरू राइटरहरूले चाहिँ बुक रिडिङहरू पनि गरेर हुन्छन्, त्यसपछि गएर बुक टुरहरू कति धेरै गरेर हुन्छन् होइन, तर ऊ चाहिँ अलिकति गर्छ होइन, त्यो बाहेक चाहिँ गर्दा पनि गर्दैन कि उसलाई त्यो त्यो प्रतिक्रियाहरूमा चाहिँ त्यति धेरै उस छैन क्या, त्यति धेरै झुकाव छैन उसलाई लेख्नुमा चाहिँ सबभन्दा बढी इम्पोर्टेन्ट चाहिँ. ओके ठ्याक्कै योसँग चाहिँ मलाई अर्को यो उदाहरण चाहिँ क्रिएटिभ एङ्जाइटी भएको मान्छेहरूको उदाहरणमा चाहिँ भएको मान्छेको जोड्न मन लाग्यो. डेभिड फस्टर वालेसको कुरा गरौँ. डेभिड फस्टर वालेस चाहिँ लेखनसँगै इन्कर्पोरेट भएर आउने विभिन्न कुराहरूमा चासो राख्ने लेखक अथवा चाहिँ आर्टिस्ट अथवा क्रिएटर हुन् जस्तो लाग्छ. एउटा प्यासनले मजाले लेखेर हजारभन्दा लामो लाइक हजार पृष्ठभन्दा लामो किताब पनि लेखेर सघाउने एउटा उस ड्रिभन भएको मान्छे, र सँगै चाहिँ यो सामाजिक अनि त्यसपछि गएर विश्वमा भएका बिगर पिक्चरहरूमा पनि क्रिटिसाइज गर्ने, क्रिटिसिजम गर्ने र एकदम गहिरिएर सोच्ने व्यक्ति. अनि सोच्दा 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 यति गहिरिएर सोच्यो कि अब मान्छे नसामा पर्नेदेखि लिएर त्यो म चाहिँ डेभिड फस्टर वालेसको जिन्दगीको हरेक पक्षसँग अवगत चाहिँ छैन, तर पनि एट द एन्ड लाइक एकदम यङ एजमा नै हि एन्डेड अप किलिङ हिमसेल्फ क्या. अनि त्यो चाहिँ टेकिङ हिमसेल्फ अथवा टेकिङ आर्ट अनि टेकिङ एभ्रिथिङ सिरियसली भन्ने हो. र उनले दिएको स्पिचहरूमा, उनले दिएको अन्तर्वार्ताहरूमा पनि त्यो लाइक हाउ हि टुक थिङ्स सिरियसली भन्ने चाहिँ स्पष्टसम्म देखिन्छ क्या, जुन चाहिँ स्टिफन किङले चाहिँ त्यो लिएको मैले देख्दिनँ होइन. अब हुनसक्छ फेरि अघि मैले भने जस्तै स्टिफन किङ पपुलर फिक्सन राइटर हो, डेभिड फस्टर वालेस चाहिँ लिटरेरी फिक्सन लेख्ने हो भन्न सकिएला, बस त्यो क्रिएसनको केसमा चाहिँ हि डज नट टेक हिमसेल्फ सिरियस स्टिफन किङ चाहिँ. अनि क्रिएटिभ एङ्जाइटी भएकै मान्छेहरूमा जस्तो फ्रान्स काफ्काको कुरा गर्न सकिएला, अनि सिल्भिया प्लाथकै कुरा गर्न सकिएला, अथवा भर्जिनिया उल्फ पनि, तर भर्जिनिया उल्फसँग म त्यति अवगत छैन जति सिल्भिया प्लाथसँग छु. अनि सिरियसली लियो भने के हुन्छ भन्ने कुरामा चाहिँ मेरै त्यही साथीले भनेको कुरा थियो कि, रे ब्राडबरी भन्ने नोभलिस्टले के भन्दो रहेछ भने कन्सियसनेस किल्स राइटिङ भन्दो रहेछ. होइन, अलि बढी चेतनशील भयो भने पनि लेख्न सकिँदैन किनभने हाम्रो चेतनाले नै ओभरवेल्म गर्छ. अनि म एग्री गर्छु त्यो कुरामा. अनि टेकिङ थिङ्स सिरियसली किल्स राइटर्स होइन. अनि त्यो चाहिँ हो क्रिएटिभ एङ्जाइटी चाहिँ किन हुन्छ भने, अनि अर्को चाहिँ सेटिङ्सले पनि हुन्छ होला. हामी कुन परिस्थितिमा बाँचिरहेछौँ, कस्तो समाजमा बाँचिरहेछौँ र कस्तो समयमा बाँचिरहेछौँले चाहिँ पनि हामीहरूलाई चाहिँ के गर्न सक्छौँ, के गर्न सक्दैनौँ, के कुराहरूमा चाहिँ हामीहरू कम्फर्टेबल हुन्छौँ र कस्तो खाले सृजनाहरू लेख्न सक्छौँ त्यसमा पनि फरक पार्छ जस्तो चाहिँ लाग्छ. चक प्यालोनिकको नाम तपाईँहरूले कतिको सुन्नु भएको छ होला, तर चक प्यालोनिक भने चाहिँ फाइट क्लब भन्ने नोभेल लेखेका अथर हुन्, लेखेको अथर हो. अनि चक प्यालोनिकले चाहिँ, चक प्यालोनिक र डेभिड फस्टर वालेसको उमेर सायद एउटै थियो होला, तर डेभिड फस्टर वालेसले चाहिँ आफूलाई लाइक मारिहाले. अनि चक प्यालोनिकले चाहिँ यो डेभिड फस्टर वालेसको बारेमा चाहिँ कुरा गर्दाखेरि के भन्छ भने, हाम्रो पुस्ताको एकदमै महत्त्वपूर्ण लेखकको चाहिँ असामयिक निधन भयो र यसकारण निधन भयो कि उसले आफूले आफूलाई अति सिरियसली लियो. अति सिरियसली लिनु हुँदैन होइन. म यो पडकास्टको अन्तिममा चाहिँ चक प्यालोनिकको त्यो डेभिड फस्टर वालेसको बारेमा र सिल्भिया प्लाथको बारेमा भनेको कुरा राख्नेछु. र चक प्यालोनिकले के भने हो भने, चक प्यालोनिकले सिरियस कुराहरूमा पनि लेख्छ, सिरियस कुराहरू पनि सोध्छ, तर उसले चिल्ड्रेनको लागि भनेर ड्रइङ बुक पनि बनाउँछ क्या होइन, अथवा चाहिँ त्यो कलरिङ बुकहरू बनाएको छ अथवा कमिक्सहरूमा काम गराएको छ. अनि उसले के भन्छ भने, डेभिड फस्टर वालेस राई र सिल्भिया प्लाथलाई स्पाइडरम्यानको 12 इस्युजहरू चाहिँ बनाउन दिएको भए सायद तिनीहरू अझै पनि जिउँदा हुन्थे, उनीहरूले आफूले आफूलाई यति धेरै सिरियसली लिए. त्यही भएर चाहिँ सिरियसली चाहिँ नलेऊ, अति बढी कन्सियसली नभऊ भन्ने कुरा. तर यी कुराहरूलाई चाहिँ जति भन्न सजिलो छ त्यति चाहिँ गर्न चाहिँ गाह्रै हुन्छ. यसरी आर्टिकुलेट गर्दाखेरि चाहिँ जस्ट बिकज आइ एम स्पिकिङ आइ एम थिङ्किङ आउट लाउड सजिलो भएर हुन्छ, बट टु सिट डाउन एन्ड राइट हुन्छ नि त्यो बेलामा चाहिँ यति उस भइरहेको हुन्छ क्या आफ्नै राइटिङको एक्सपिरियन्समा पनि. ओ माई गड, लाइक कुनै कन्सेप्ट आउँछ दिमागमा होइन, एउटा स्टोरीको आइडिया आउँछ, तर यति धेरै सोचिन्छ नि, यति धेरै यसलाई यसरी लान सकिन्छ, उसरी लान सकिन्छ, यसरी लान सकिन्छ, उसरी लान सकिन्छ. अनि आखिरीमा चाहिँ गर्ने भन्दा भन्दै चाहिँ त्यो स्टक हुन्छ क्या, लाइक पिपल गेट्स फ्रोजन क्या, अनि त्यही भएर जस्तो राइटर्स ब्लकहरू चाहिँ त्यो आइडिया नभएर भन्दा पनि यति धेरै आइडिया भएर तर एउटा उस नभएर क्या त्यो ठ्याक्क एउटा स्थिर नभएर सायद त्यो क्रिएटिभ एङ्जाइटीको केसमा पनि त्यस्तो चाहिँ हुन्छ. धेरै आइडियाहरू छन् तर कहाँबाट स्टार्ट गर्ने त्यो थाहा नभएर. ओके, मलाई एउटा यो क्रिएटिभ एङ्जाइटीले लिएर आउने त्यो कन्सिक्वेन्स जस्तोमा के भन्नु मन लाग्यो भने वेटिङ फर गोडोट भन्ने नाटक छ क्या, त्यो चाहिँ अप्सर्ड नाटकहरूमा चाहिँ एकदम फेमस हो, स्यामुएल बेकेटले लेखेको. अनि वेटिङ फर गोडोटको अन्तिममा चाहिँ भ्लादिमिर र एस्ट्रोजेन दुई पात्रहरू चाहिँ गोडोट भन्ने लाइक कुर्राएको हुन्छ नाटकभरि नै गोडोट भन्ने पात्रलाई. अनि अन्तिममा चाहिँ त्यो गोडोट भन्ने पात्र आउँदैन भन्ने जस्तो हुन्छ कि के हुन्छ. अनि उनीहरू चाहिँ नाटक कसरी अन्त्य हुन्छ भने एकजनाले भन्छ ल जाम भन्छ होइन, अनि त्यो अर्कोले भन्छ जाम भन्छ होइन, अनि उनीहरू जाँदै जाँदैनन् क्या, हुन्छ नि त जाने कुरा चाहिँ गर्छन् तर जाँदै नगइकन एक ठाउँमा अड्डिएर अनि नाटकको अन्त्य हुन्छ. अनि सायद क्रिएटिभ एङ्जाइटीको केसमा पनि यस्तो हुन्छ, केही लेख्नु छ मैले केही गर्नु छ भन्ने हुन्छ, मैले क्रिएट गरेरै भ्याउनुपर्छ भन्ने हुन्छ. अनि म चाहिँ आज सबलाई पुरै एङ्जाइटी दिएर यत्तिकै जानु चाहिँ जानेवाला छैन, आई विल ट्राई टु थिङ्क अबाउट सोल्युसन्स एज वेल. बट या त्यो वेटिङ फर गोडोटमा भने जस्तो के गर्ने त भन्दा भन्दै सकिन्छ. ओके, नाउ लेट्स थिङ्क अबाउट सोल्युसन्स देन. सोचौँ न त कसरी सोल्युसन गर्न सकिन्छ. जस्तो मैले भने हिजो चाहिँ यही विषयमा सोच्दाखेरि अथवा यो विषयमा बोल्छु भन्दाखेरि चाहिँ म आफै एङ्जियस भइरहेको थिएँ, सो आई कुड नट एक्चुली जस्ट स्टार्ट रेकर्डिङ द पडकास्ट. तर आज चाहिँ लाइक भर्खर लाइक यु नो फ्यु मोमेन्ट्स अगो आई एन्डेड अप ह्याभिङ अ ग्रेट कन्भर्सेसन्स अमङ माई फ्रेन्ड्स. अनि त्यसपछि साथीहरूसँग कुरा गरेर आइसकेपछि म यति फ्रेस भइरहेको थिएँ कि, अनि आई टुक अ कोल्ड सावर एज वेल, अनि त्यसपछि आई वाज फुल, मैले खानसाना खाएर बसिरहेको थिएँ, गर्नुपर्ने अरू केही त्यस्तो केही थिएन प्रेसर. अनि बिकज अफ द्याट कन्भर्सेसन एन्ड बिकज अफ एभ्रिथिङ वेन्ट आई फिल अ लट बेटर. अनि त्यो भइसकेपछि चाहिँ आज चाहिँ मलाई ढुक्कसँगले बोल्न मन छ क्या भन्ने लागिरहेको थियो, अनि अहिले बोली पनि रहेको छु. सायद त्यही भएर सर्कमस्टान्सेसले पनि फरक चाहिँ पार्छ. अनि त्यही नट टेकिङ यर सेल्फ सिरियसली क्या, फर्स्ट ड्राफ्ट इज सेट. सो अन्त सुरुवातमा हामी लेख्न लाग्दाखेरि चाहिँ जहिले पनि त्यो खराब नै हुनसक्छ अथवा जहिले पनि सुधार्न सकिने हुन्छ. पडकास्टकै केसमा पनि अब कहिले कहिले चाहिँ जस्तो बोलिरहेको हुन्छ कति धेरै महत्त्वपूर्ण कुराहरू रेकर्ड भइरहेको हुन्छ जस्तो लाग्छ, अनि कुनै बिचमा काटियो भने चाहिँ अनि सुड आई जस्ट फिनिस लाइक सुड आई कन्टिन्यू इभन भन्ने जस्तो भइरहेको हुन्छ कि कुनै कुनै पडकास्टको एपिसोडहरू चाहिँ. अनि रेकर्ड गरिसकेपछि पछि एडिट गर्न मिलिहाल्छ त, काटेर फाल्न मिलिहाल्छ, देन वाइ लाइक किन अड्किने भने जस्तो लाइक गो अहेड भन्ने केसमा. अनि अर्को क्रिएटिभ एङ्जाइटीको केसमा चाहिँ मैले के रियलाइज गरेको छु भने कन्सिस्टेन्सी लगातार गरिराख्ने हो भने चाहिँ त्यति धेरै क्रिएटिभ एङ्जाइटीले उस गर्दैन जति चाहिँ कहिले नगरेको अथवा लामो समयसम्म नगरेको र झ्याप्पै आँट्न थाल्दाखेरि हुन्छ. चाहे त्यो राइटिङको केसमा होस्, चाहे त्यो पडकास्टको केसमा होस्, अथवा चाहिँ चाहे पढ्न थाल्नेकै केसमा होस् एक्जाम अगाडि जे भयो भने त्यो चाहिँ हुँदो रहेछ. लेट्स थिङ्क अबाउट समथिङ एल्स. अरू के सोल्युसन हुनसक्छ सोच्छौँ है त. तपाईँलाई पनि त्यस्तो केही सोल्युसनहरू लाग्छ भने प्लिज राइट है. अनि आई वुड अल्सो लाइक टु हियर लाइक इफ यु हेभ एभर ओभरकम लाइक क्रिएटिभ एङ्जाइटी लामो समयसम्म केही नगरेर त्यो क्रिएट नगरेर अनि पुनः गर्दाखेरिको, अनि अरूहरू सोल्युसनहरू पनि सोचौँ. एउटा सोल्युसन चाहिँ डेडलाइन हुनसक्छ जस्तो लाग्छ है. डेडलाइन भयो भने एटलिस्ट यु राइट समथिङ के, यु क्रिएट समथिङ, आफूले आफूलाई डेडलाइन दिने. अनि डेडलाइनको पनि कस्तो भने ल एकजना साथीलाई फोन गर्ने, अनि अथवा चाहिँ एकजना साथीलाई चाहिँ आफ्नो भरपर्दो मान्छेलाई चाहिँ ल मैले यो अबको एक हप्ताभित्रमा यो सर्ट स्टोरी मैले लेख्दैछु त्यो कम्प्लिट गरेन भने तँलाई मैले 200 रुपियाँ दिन्छु अथवा 500 रुपियाँ दिन्छु. अनि त्यसपछि त्यो आफूमा आयो नि त होइन, प्रेसर हुने भयो क्या त्यो भइसकेपछि. अनि त्यो फेरि डिसिप्लिन एकदम रिचुअली नै फलो गर्नु पऱ्यो होइन, छोड्दे त्यो मैले लेखिनँ अब छोड्दे भने जस्तो होइन. सो डेडलाइन भयो भने चाहिँ मैले कति धेरै आई थ्राइभ अन डेडलाइन जस्तो लाग्छ कहिले कहिले चाहिँ, कति धेरै कामहरू चाहिँ लाइक यत्तिकै गर्न थाल्दाखेरि चाहिँ सक्दिनँ होला जस्तो सोचेको कामहरू पनि डेडलाइन भएकै कारणले मैले गरेर भ्याएको छु क्या. अनि सो या डेडलाइन्स आर इम्पोर्टेन्ट है टु एक्चुली डु समथिङ. तर फेरि आई कान्ट वर्क अन डेडलाइन, मलाई प्रेसर फिल हुन्छ म उस हुन्छु भने
पानी परेपछि त्यो जान्छ के, त्यो पानी परेपछि त्यो हट्छ. सो डेडलाइन इज अल्सो भेरी इम्पोर्टेन्ट टु एक्चुली ओभरकम समथिङ, टु फिनिस समथिङ.
अनि अब प्रतिक्रियाको कुरा गरौँ, रेस्पोन्सको कुरा गरौँ. कतिपय लेखकहरू चाहिँ, जस्तो स्यालिन्जर जस्तो लेखकहरू चाहिँ इन्डल्ज नै गर्दैनन् यी कुराहरूसँग, र कोही कोही लेखकहरू चाहिँ पुरै उनीहरूको सोसियल, उनीहरूले लेखेकै अथवा उनीहरूले क्रिएट गर्ने नै मान्छेहरूसँग इन्टरेक्ट गर्नको लागि हो जसरी इन्टरेक्ट गरिरहेको हुन्छन्. हाउ सुड यु इन्टरेक्ट विथ पिपल, हाउ सुड यु रेस्पोन्ड टु क्रिटिसिजम अर कमेन्ट कम्प्लिमेन्ट इभन. त्यसको लागि चाहिँ म के देख्छु भने, फर्स्ट अफ अल यु सुड बी लाइक अनम्यारिड आइडियाज भन्दा चाहिँ म्यारिड टु यर क्राफ्ट क्या. सन्दा सुरुमा चाहिँ त्यो आफ्नो क्राफ्टसँग चाहिँ यतिसम्म निकट हुनु पऱ्यो कि अरू कसैको प्रतिक्रियाले चाहिँ एकदमै ठुलो उथल पुथल चाहिँ नल्याओस्. यदि चाहिँ अब अलिकति बढी नै गल्तीहरू कसैले औँलाइदिन्छ र चाहिँ सुधार्न सकिनेछ भने त्यो त भइहाल्यो, नभए चाहिँ आफ्नो क्राफ्टसँग यति साह्रो नजिक हुनु पऱ्यो कि बाहिरी प्रतिक्रियाहरूले, बाहिरी प्रशंसाहरूले चाहिँ त्यति धेरै प्रभाव नपारोस्. आई थिङ्क द्याट वुड बी द मोस्ट इम्पोर्टेन्ट थिङ. अनि इफ यु बिलिभ इन समथिङ देन डोन्ट किप सर्चिङ फर एडभाइस फ्रम समवेयर एल्स, हुन्छ नि अलिक बढी होइन, जस्ट किप डुइङ इट, किप डुइङ इट, किप डुइङ इट, अनि त्यसै गएर किप गेटिङ इट आउट इन द पब्लिक. अनि सुन लेटर देन, यो भनेको चाहिँ एउटा चाहिँ अरू कसैको उसले चाहिँ प्रतिक्रियाको आधारमा चाहिँ लेख्नु अनि उस नगर्नु भनेको चाहिँ, ल सोचौँ न, जस्तो तिन चार वर्ष भएछ लेख्न थालेको, तिन चार वर्ष भएछ केही गर्न थालेको, अनि प्रतिक्रिया नै आएन भनेर छोड्नु भनेको त हामीले तिन चार वर्षसम्म अभ्यास गरेछौँ, तिन चार वर्षसम्म हामी कति इम्प्रुभ भयौँ भन्ने त्यो बिर्सिनु हो क्या. अरू कसैले रेस्पोन्स गरेन भन्दामा हामी त ग्रो भइरहेको छैनौँ भन्ने छैन नि त. अनि सो आई थिङ्क यसलाई चाहिँ अभ्यासको रूपमा मात्र लिने हो भने पनि त्यो हामीले ग्रो हुने चाहिँ एउटा अपर्च्युनिटी हो जस्तो लाग्छ. अनि म चाहिँ अझ के देखिरहन्छु भने, आफू चाहिँ सुरुवातको समयमा चाहिँ सुरुवातमै एकदमै तल्लो स्तरको एकदमै कमजोर सृजनाबाट नै सबैको रेस्पोन्स, सबैको प्रतिक्रियाबाट चाहिँ अथवा सबैको दृष्टिमा हुर्किनु भन्दा एक्लै लगातार 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 सृजना गर्नु र के एउटा लेभलसम्म पुग्नु पनि एकदम फेभरेबल कुरा हुन्छ. तर फेरि कोही के हुन्छ कि, जस्तो त्यही साथीको कुरा गर्दाखेरि पनि, म त कहिले पनि त्यो एउटा लेभलसम्म पुर्याउँछु भने जस्तै त्यही गोडोडलाई पर्खिनु जस्तै हुन्छ जसलाई चाहिँ, अनि एउटा लेभलसम्म पुर्याउँछु एउटा लेभलसम्म पुर्याउँछु भन्ने हुन्छ. तर हामी कुन लेभलमा छौँ भन्ने त थाहा पाउनलाई फेरि अरूले पढ्नु पऱ्यो, अरूले रेस्पोन्स गर्नु पऱ्यो. सो या, मेक वाट यु विल अफ इट. आई थिङ्क वी सुड एन्ड इट अन टुडेज यही नोटमा. अनि टेल मी अबाउट इट, कस्तो लाग्छ, क्रिएटिभ एङ्जाइटी त्यस्तो केही हुन्छ तपाईँहरूलाई भने पनि, अनि अरू कुनै एपिसोडहरूमा चाहिँ के विषयमा बोलोस् भन्ने चाहनुहुन्छ त्यो बारेमा पनि लाइक तपाईँले लेखेर पठाउनुहोस्. या, अनमेरिड आइडियाज @gmail.com. अनि आई होप यु आर सेफ, टेक केयर एन्ड थ्याङ्क यू फर लिसनिङ. बाई बाई.
If you like this episode and have any comments or suggestion, please write to me at unmarriedideas@gmail.com. र तपाईँले यो पडकास्टलाई जहाँ सुनिराख्नु भएको छ, सब्सक्राइब गर्नुभयो र रेट गर्नुभयो भने अरूहरूले पनि यो पडकास्टलाई सजिलैसँग भेट्न सक्नेछन्. सो इट डज नट कस्ट यु एनिथिङ. सो इफ यु क्यान हेल्प देन प्लिज डु. एन्ड या, एन्जोय द एपिसोड.
Did you read my coloring books? I have two coloring books. I have two incredibly beautifully produced coloring books.
I saw them when I was doing research on you. I did see them. Not the actual things, but I saw the drawings of them online.
And you
They're
think,
beautiful.
Do you think somebody who would publish literary fiction coloring books really gives a shit about the great socio-political fog out there?
You're right. That is really the way to take it.
You want to end up hanging from a belt in Pomona, from a belt above your patio in Pomona, with a college teaching job and the Roy Disney Fellowship?
With your book printed out on the bathroom floor.
Right, and your two dogs said goodbye to,
yeah,
while your wife's at the gallery. Yeah, the fastest path to that is to take things a little too seriously. You know, if somebody had given David Foster Wallace or Sylvia Plath 14 issues of Spider-Man to do, they'd both be alive. And so I really frankly have to say that the trick is not to give a fuck.